यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। चीन भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र चिनिया विदेश मन्त्री वाङ यी बीच आज बेजिङमा द्विपक्षीय वार्ता हुँदै प्रतिनिधि सभामा विनियोजन विधेयक 2083का विभिन्न शीर्षकमाथि आजदेखि छलफल शुरू हुने, आज सबै प्रदेश सरकारहरूले बजेट ल्याउँदै मध्य प्रदेशका सम्पूर्ण घर धुरीमा विद्युत पुगेको तथ्याङ्क, अमेरिका र इरान बीच युद्धविराम सम्झौता घोषणा, कच्चा तेलको मूल्यमा भारी गिरावट र फिफा विश्वकपमा आइवरी कोष्टसँग इक्वेडर पराजित, जापान र नेदरल्याण्ड्सको खेल बराबरीमा जर्मनीसँग कुराकाओ सातै गोल अन्तरले पराजित।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार विस्तारमा। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आज र भोलि छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको पर्सि 3 गते र 4 गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। आज युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा संचार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन र महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ। त्यसैगरी भोलि विज्ञान प्रविधि तथा नवप्रवर्तन, कानून न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिंचाई, परराष्ट्र, अर्थ र रक्षा, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने सचिवालयले जनाएको छ। पर्सि युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा संचार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन र महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीले मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुनेछ। यस्तै असार 4 गते विज्ञान प्रविधि तथा नवप्रवर्तन, कानून न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिंचाई, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय लगायतबारे उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुहुने कार्यसूची छ। चीनको 4 दिने औपचारिक भ्रमणका क्रममा चीन पुग्नुभएका परराष्ट्र मन्त्री शिशिर खनाल बेजिङका विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ। उहाँले आज चिनिया समकक्षी वाङ यीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ। हिजो अपरान्ह परराष्ट्र मन्त्री खनाल उहाँको सम्मानमा नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुभयो। कार्यक्रममा उहाँले वर्तमान सरकारका प्राथमिकता सुशासनको संस्थागत विकास, आर्थिक विकास तथा समृद्धिमा केन्द्रित रहेको उल्लेख गर्नुभयो। साथै उहाँले नेपाली समुदायलाई मुलुक समृद्धिको अभियानमा सहभागी हुन पनि आह्वान गर्नुभयो। मन्त्री खनालले चीनमा नेपालको हित प्रवर्धन गर्न तथा नेपाली नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न राजदूतावासका अधिकारीहरूलाई निर्देशन दिनुभएको थियो। साथै उहाँले कार्यवाहक राजदूत तथा अन्य अधिकारीबाट राजदूतावासको कार्य सम्पादन र प्राथमिकताबारे जानकारी लिनुभएको थियो। यसअघि परराष्ट्र मन्त्री खनालले राजदूतावास परिसरमा बिरूवा रोप्नु भएको थियो। परराष्ट्र मन्त्री खनाल चीनको विदेश मामिला मन्त्री तथा चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनैतिक ब्यूरो सदस्य वाङ यीको सौहार्दपूर्ण निमन्त्रणामा बेइजिङ पुग्नु भएको हो। आज असार एक गते संविधान तह सबै प्रदेश सरकारहरूले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन्। प्रदेश सरकारहरूले बजेट तयारी अन्तिम चरणमा पुर्याइएको जनाएका छन्। संघ सरकारको अनुदान, प्रदेशहरूको आमदानी, राजस्व लगायत स्रोत समेटेर प्रदेश सरकारहरूले बजेट ल्याउँदैछन्। मध्य प्रदेशका 100% जनसंख्यामा विद्युत सेवा पुगेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय प्रसारण मार्फत प्रदेशका 136 पालिकाको 1271 वडाका सबै घरधुरीमा विद्युत सेवा पुगेको जनाइएको हो। आर्थिक वर्ष 2082-83 लागि हिजो प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले पेश गर्नुभएको आर्थिक सर्वेक्षणमा प्रदेशका 100% जनसंख्यामा विद्युत सेवा पुगेको उल्लेख छ। अर्थमन्त्री भट्टराईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको बजेट प्रदेशको आर्थिक सर्वेक्षणले दिएको संकेतको आधारमा आउने पनि बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। त्यसका लागि 2,62,74,00,000 रूपियाँ विनियोजन गरिएको छ। त्यसमा नेपाल सरकारतर्फ 1,19,74,00,000 रूपियाँ रहेको छ भने वैदेशिक सहायतातर्फ 1,43,00,000,000 रहेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्बनको माध्यमबाट विद्युत पहुँच विस्तार गर्ने कार्यक्रम भने निरन्तर कार्यान्वयनमा छ। दिगो ऊर्जा च्यालेन्ज फण्ड मार्फत नवीकरणीय ऊर्जा प्रवर्धनको भायबिलिटी ग्याप फण्डिङ, विपदबाट क्षति भएका आयोजनाको पुननिर्माण तथा मर्मत सम्भार र अफ ग्रिड आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने क्रियाकलापको लागि बजेट विनियोजन गरिएको केन्द्रले जनाएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आगामी 5 वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशी नै पर्ने बाध्यता अन्त्य हुने बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन 2083मा अर्थमन्त्री वाग्लेले आगामी वर्षको बजेट मार्फत युवालाई स्वदेशमै रोजगारी, शिक्षा र अन्य अवसरको पर्याप्त अवसर सृजना गरिने बताउनुभयो। बजेटमा करको दर घटाएर 1,00,000 कमाउने युवालाई महत्वपूर्ण सहुलियत दिएर करको झन्झटबाट मुक्ति दिइएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले त्यसको फाइदा लिन सबैलाई आग्रह गर्नुभयो। महोत्तरीको भङ्गा नगरपालिकामा बाढ़ीबाट प्रभावित भएका 73 परिवारलाई घर हस्तान्तरण गरिएको छ। गत असोज 19 र 20 गते रातो खोलामा आएको बाढ़ीका कारण घरबार विहीन भएका बंगाहा नगरपालिकाका दलित, गरीब र अति विपन्न 73 परिवारलाई नयाँ घर निर्माण गरी हिजो हस्तान्तरण गरिएको हो। 1,01,71,000 रूपियाँ खर्च गरेर निर्माण गरिएका 73 घरबाट 375 जना प्रत्यक्ष लाभान्वित भएका एकीकृत सामुदायिक विकास परियोजनाले जनाएको छ। बंगा 4 मा हिजो आयोजित घर हस्तान्तरण कार्यक्रममा नगर प्रमुख संजीव कुमार शाहले पालिकाभित्रका दलित, गरीब र अति विपन्न बाढ़ी पीड़ित 73 परिवारलाई घर बनाउन सहयोग गर्ने सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गर्नुभयो। विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम रहेको बताएका छन्। नेपाल नेत्रज्योति संघको हिजो काठमाडौँमा आयोजित 30 केन्द्रीय सभाको अधिवेशनमा अन्धोपनको दरमा केही कमी आए पनि संख्यात्मक रूपमा जोखिम रहेको उहाँहरूले बताउनुभयो। औसत आयु, रक्तचाप तथा मधुमेहका बिरामी बढ़ेका कारण नेपालमा आँखाका बिरामी बढ़ेको उल्लेख गर्दै उहाँहरूले ग्रामीण क्षेत्रमा आँखा उपचार सेवाको पहुँच वृद्धि गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 8 ले सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा सभापति थापाले सम्मानित व्यक्तित्वहरूले पेशा र क्षेत्रको विकासका लागि मात्र नभई लोकतन्त्रको जगलाई बलियो बनाउन पनि योगदान पुग्ने बताउनुभयो। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 11 क्षेत्र समेटेर 101 बुदाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। राष्ट्रिय सभागृहमा हिजो आयोजित नगरसभाको 19 अधिवेशन बैठकमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरपालिकाले मौलिक ऐतिहासिक सांस्कृतिक पर्यटकीय र सुशासनयुक्त महानगर निर्माण गर्ने लक्ष्यसहित नयाँ नीति कार्यक्रम पेश गर्नुभएको हो। त्यस्तै नीति तथा कार्यक्रममा फोहोर मैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै फोहोरलाई निशुल्क सशुल्क न्यूनीकरण सृजनात्मक पुनर्चक्रिय लगायत प्रयोगमा आधारित बनाई 7 समूहमा विभाजन गरी प्रविधिको प्रयोग मार्फत फोहोर मैलाको उचित व्यवस्थापन गरिने उल्लेख गरिएको छ। नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। विक्रम सम्म 2004 असार 1 गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अंग्रेजी गणित विज्ञान भूगोल लगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासक विरूद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम दिवस मनाउने गरिन्छ। अब रिपोर्ट। भारतमा निर्यात हुँदै आएको नेपाली चिया परीक्षणका लागि भन्दै भारतले निर्यातमा अवरोध गरेपछि चिया उद्योगी र चिया उत्पादक कृषक दुवै मारमा परेका छन्। नेपालबाट लगिएको चिया परीक्षण भारतमा लामो समय लाग्दा र चिया थन्किँदा चिया उद्योगीहरूले कारखाना सञ्चालन गर्न नसकिने भन्दै आजदेखि उद्योग बन्द गर्ने जनाएका छन्। इलामबाट संवाददाता राजकुमार दाहालको रिपोर्ट।
पछिल्लो समय भारतीय टी बोर्डले नेपालबाट भारत जाने चियामा निकै कडाई गरिरहेको छ। अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि नेपालबाट भारत पुगेका तयारी चिया उतै रोकिएको अवस्था छ। परीक्षणमा लगिएको धेरै नमूनाको रिपोर्ट अझै आएको छैन। नेपाली तयारी चिया कोलकातामा 2,00,000 केजी होल्ड गरिएको छ भने करिब 7,00,000 केजी चिया कारखानामा रहेको उद्योगीको भनाइ छ। सूर्यदय टी एसोसिएशनका अध्यक्ष दिलीराम श्रेष्ठ:
जति भारतमा गएर चिया बसेको छ त्यो अहिले क्याल्कुलेसनमा 2-3,00,000 केजीसम्म, नेपालमा बसेको चिया भनेको अहिले हारिमा 5,00,000-7,00,000 केजीसम्म गोदाममा थन्किएको छ।
कारखाना बन्द गर्नुको विकल्प नभएको चिया व्यवसायी बताउँछ। व्यवसायी रविन प्रसाई:
अब यत्रो हजारौं किसान मजदुरको चाहिँ अब हामीले समयमा भुक्तानी दिन नसक्ला जस्तो छ। प्रबन्ध कार्यालय गयौं, उहाँहरू के भन्छ भने ल्याउनुहोस् हामी यहाँ चिया बेचिदिन्छौँ भन्नुहुन्छ। अब हामी त के पनि गर्छौँ भने ट्रकका ट्रक सिंहद्वारा चाहिँ चिया लानु पर्ला जस्तो भइसक्यो।
नेपालबाट भारत निर्यात भएका चिया झण्डै 3-7 यता भारतमै थन्किएको छ भने रिपोर्ट आएको छैन। यस अगाडि भने एक पटक नमूना परीक्षण पास भएपछि 20 गाडीसम्म चिया भारत निर्यात हुँदै आएकोमा अहिले प्रत्येक गाडीको नमूना परीक्षण गर्नुपर्ने र रिपोर्ट ढिलो आउने गरेको र भारतले गर्ने परीक्षणमा समेत आफूहरू विश्वस्त नभएको उद्योगीहरू बताउँछन्। चिया उद्योगी पूनम राई:
भारत सरकारले कस्तो गरिरहेछ भने भन्सारबाट चिया जानु दिन्छ तर गएपछि कलकत्तामा गएर चिया बेच्नु दिँदैन। चिया पास हुनलाई कमसेकम 30-40 दिन लाग्छ। त्यसपछि पनि फेरि दोस्रो स्याम्पल भएपछि 30-40 दिन कुर्ने 60 दिन कुनै पनि चिया त्यहाँनिर रोकेर बेच्दाखेरि चियाले दाम पाउने भएन। हामीलाई त्यो प्रकारको प्रतिबन्ध लगाएको छ। जुन प्रकारको रिपोर्ट आइरहेको छ अहिले विश्वास गर्दैन। रिपोर्ट छ, यिनीहरू 22 रिपोर्ट छ।
उद्योगीहरू कारखाना धान्नै नसक्ने अवस्थामा पुगेको बताउँछन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका महासचिव गोपाल कटेल:
यदि गभर्मेन्ट लेभल पनि यसलाई चाहिँ एउटा स्ट्राटेजिक नीति अपनाएर चाहिँ एउटा वार्ताद्वारा छुट्टै पहल गरिँदैन भने हामी उद्योगीहरू चाहिँ अब एक किसिमको थकित भइसकेको छ। हामीसँग विकल्पहरू छैनन्। हाम्रो विकल्प भनेको चाहिँ उद्योग बन्द गर्ने हामी चाहिँ अन्तिम अवस्थामा छौँ।
यसबाट चिया उद्योगी मात्र होइन चिया किसान झनै मारमा परेको देखिन्छ। उद्योगीको चिया भारतमै होल्ड हुँदा अब किसानको भुक्तानी पनि गर्न नसकिने एसोसिएसनले जनाएको छ। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै असार 1 गतेदेखि समस्या समाधान नभएसम्म कारखाना बन्द गर्ने जनाएको छ। राजकुमार दाहाल, रेडियो नेपाल, इलाम।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्धविराम सम्बन्धी सम्झौताका लागि सहमति भएको घोषणा गर्नुभएको छ। दुवै पक्षका अनुसार यो समझदारी पत्र आगामी शुक्रबार औपचारिक रूपमा हस्ताक्षर भई कार्यान्वयनमा आउनेछ। ट्रम्पले अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउने र विश्व ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिने होर्मुज जलमार्ग शुक्रबारदेखि पुनः खुला हुने बताउनु भएको छ। यद्यपि सम्झौताको पूर्ण पाठ भने सार्वजनिक गरिएको छैन। इरानका उपविदेश मन्त्री काजिम घारिबावादीले सम्झौतामा हस्ताक्षर भएपछि स्विजरल्याण्डमा थप वार्ता हुने जानकारी दिनुभएको छ। यता अमेरिका र इरानबीच युद्धविराम सम्झौताको घोषणा भए लगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट भएको छ। होर्मुज जलमार्ग विश्वको प्रमुख तेल ढुवानी मार्ग भएकोले यसको पुनः सञ्चालनलाई विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
वाणिज्य बैंकहरूको निक्षेप संकलन र सम्पत्ति बढे पनि कर्जाको गुणस्तर खस्कँदा र खराब कर्जा चुलिँदा बैंकहरू पुँजीगत दबावमा परेको देखिएको छ। नेपाल राष्ट्र बैंकको बैंक सुपरभिजन विभागले सार्वजनिक गरेको आर्थिक वर्ष 2024-25 को वार्षिक सुपरभिजन प्रतिवेदनले वित्तीय सूचक र बजार अंशको अवस्था हेर्दा वाणिज्य बैंकहरूको कुल निक्षेप 13.63% बढेर 6,541.65 अर्ब पुगेको उल्लेख गरेको छ। समीक्षा वर्षमा बैंकहरूको कुल कर्जा तथा सापटी 10.49% वृद्धि भई 4,963.15 अर्ब पुगेको देखाएको छ। तर उत्पादन र उपभोगको तुलनामा कर्जा प्रवाहको अनुपात भने 80.05% खुम्चिएको छ। सुपरभिजनका क्रममा राष्ट्र बैंकले बैंकहरूको संस्थागत सुशासन, कर्जा व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा गम्भीर त्रुटिहरू औल्याएको छ। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणाली सुरक्षित राख्न नियम छल्ने प्रवृत्ति बन्द गर्न बैंकहरूलाई सचेत गराएको छ। वाणिज्य बैंकहरूले असार महिनाका लागि आफ्नो नयाँ ब्याज दर तालिका सार्वजनिक गरेका छन्। तालिका अनुसार जेठको तुलनामा असार महिनामा निक्षेपको औसत ब्याज दर सामान्य अंकले घटेको छ। व्यक्तिगत निक्षेप तर्फको औसत अधिकतम ब्याज दर जेठको 4.343% बिन्दुबाट घटेर असारमा 4.265% कायम भएको छ। त्यस्तै संस्थागत निक्षेपको औसत दर पनि जेठको 3.204% घटेर 3.18% झरेको छ। म्याग्दी जिल्लाको मालिका गाउँपालिका रूमका महिलाले वनमा खेर जाने अल्लोलाई आमदानीको स्रोत बनाएका छन्। अल्लोको रेसा प्रशोधन गरी विभिन्न किसिमका सामग्री बनाएर त्यहाँका महिलाहरू स्वरोजगार मात्र भएका छैनन्, राम्रो आमदानी समेत गरेका छन्। रूम अल्लो कपड़ा तथा ढाका उत्पादन समूहका अध्यक्ष मन कुमारी पुनले 12 जना महिला उद्यमीहरूले अल्लोबाट कपड़ा बनाउने काम गरिरहेको जानकारी दिनुभयो। एकजनाले वार्षिक 45 देखि 150 मिटरसम्म अल्लोबाट कपड़ा बनाउने गरेको र प्रति मिटर 500 देखि 750 रुपियाँका दरले अल्लोको कपड़ा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो।
फिफा विश्वकप 2026 अन्तर्गत एसियाली देश जापान र नेदरल्याण्डस बीचको खेल बराबरीमा सकिएको छ। गैराती भएको खेल 2-2 गोलको बराबरीमा सकिएको हो। खेलको 51 मिनटमा नेदरल्याण्डसका भर्जिल भान डाइकले पहिलो गोल गरेर आफ्नो टोलीलाई शुरूआती अग्रता दिलाएका थिए, तर 57 मिनटमा जापानका केइटो नाकामुराले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसपछि 64 मिनटमा नेदरल्याण्डसका क्राइसेन्सियो समरभिलले गोल गरेका थिए। यद्यपि 89 मिनटमा गोल गर्दै जापानले खेललाई बराबरीमा टुंग्यायो। त्यसअघि भएको खेलमा 4 पटकको विश्वकप विजेता जर्मनीले कुराकावलाई 7-1 को विशाल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद शुरूआत गरेको छ। जर्मनीले पहिलो हाफमा 3 गोल गर्यो भने दोस्रो हाफमा 4 गोल थप्यो। जर्मनीका लागि काई हावार्ट्जले 2 तथा फेलिक्स एनमेचा, निको स्लोटरवेक, जमाल मुसिएला, नाथ नियल ब्राउन र डेनिस उन्ढावले समान 1-1 गोल गरे। कुराकाओका लिभानो कोमेनेन्सियाले 1 गोल गरे। यस्तै आज बिहान भएको खेलमा इक्वेडर विरूद्ध आइभरी कोस्ट 1-0 गोल अन्तरले विजयी भएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भागका 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा तथा मध्य प्रदेशका पनि 1-2 स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 29.4 र न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस मापन भएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:08 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। चीन भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र चिनिया विदेश मन्त्री वाङ वी बीच आज बेजिङमा द्विपक्षीय वार्ता हुँदै प्रतिनिधि सभामा विनियोजन विधेयक 2083का विभिन्न शीर्षकमाथि आजदेखि छलफल शुरू हुने, आज सबै प्रदेश सरकारहरूले बजेट ल्याउँदै मध्य प्रदेशका सम्पूर्ण घरधुरीमा विद्युत पुगेको तथ्याङ्क, अमेरिका र इरान बीच युद्धविराम सम्झौता घोषणा, कच्चा तेलको मूल्यमा भारी गिरावट र फिफा विश्वकपमा आइवरी कोस्टसँग इक्वेडर पराजित, जापान र नेदरल्याण्डसको खेल बराबरीमा, कुराकाउ विरूद्ध जर्मनी 7-1 गोल अन्तरले विजयी। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजी भाषामा प्रसारण हुनेछ। हौस् त, नमस्कार।